اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ کتاب قلندر شعور ہے، اس کے آج ہم صفحہ نمبر 112 اس سے اپنے مطالعے کا آغاز کرنے لگے ہیں۔ اس کا عنوان ہے آج کے چیپٹر کا، روحانی بغدادی قاعدہ۔ یہ لفظ بغدادی قاعدے سے کیا مراد ہے؟ ہمارے برے صغیر میں حضرت شیخ عبد القادر جیلانی علیہ رحمت کی وجہ سے بغداد کا ایک بڑا نام ہے، اس کو علم و آگہی کا مرکز مانا جاتا رہا۔ وہاں بڑے بڑے صوفیاء کرام اور علماء عظام اکٹھے ہوتے تھے اور وہاں رہتے تھے یا وہاں پیدا ہوئے۔ تو یہاں برے صغیر میں جب لوگوں کو حروف تہجی یعنی الف پے پے تے پڑھایا جاتا تھا، یعنی قرآنی قرآن پڑھنے کے لیے، جب عربی سکھانے کے لیے جو پہلا قاعدہ مرتب کیا گیا، اس کا نام بغدادی قاعدہ رکھا گیا۔ یعنی اس کو ایک طرح سے نسبت دی گئی بغداد سے، یعنی پیرانے پیر شیخ عبد القادر جیلانی سے، اور دوسرا اس کو ایک قاعدہ بنا دیا گیا حروف تہجی کا، تاکہ آپ عربی سیکھ سکیں، عربی سیکھ کر تاکہ آپ قرآن پڑھ سکیں، تاکہ آپ قرآن کی تلاوت کر سکیں۔ بات یہاں پہ آ کے فل سٹاپ ہو گئی۔ کتاب یعنی قرآن کو پڑھنا سیکھنے کے بعد اس کو سمجھنا بھی تو سیکھنا چاہیے نا۔ تو یہ حضور مرشد کریم نے یہ جو لکھا، روحانی بغدادی قاعدہ، یہ اس کا عنوان ہے۔ آگے اس جملے میں آپ کو اس کی وضاحت آ جائے گی۔ حضور مرشد کریم ارشاد فرما رہے ہیں کہ کسی علم کو سیکھنے کے لیے اس کی الف بے سے واقف ہونا ضروری ہے۔ کوئی آدمی جب تک الف بے کا قاعدہ نہیں پڑھ لیتا، پڑھنا لکھنا نہیں سیکھ سکتا۔ یہ ہماری ایک صلاحیت ہے جس کو پڑھنا کہتے ہیں، دوسری صلاحیت ہے لکھنا۔ تو وہ دو صلاحیتوں کے استعمال کے لیے بزرگوں نے الف بے کا قاعدہ بنایا اور حروف تہجی کو، آوازوں کو یاد کروایا۔ حضور فرماتے ہیں کہ جس طرح ظاہری علوم سیکھنے کے لیے قاعدہ پڑھنا ضروری ہے، یعنی اگر آپ لکھنا پڑھنا سیکھنا چاہتے ہیں تو آپ کو لا محالہ حروف تہجی سیکھنے، جس طرح ظاہری علوم کو سیکھنے کے لیے قاعدہ پڑھنا ضروری ہے، اسی طرح روحانی علوم سیکھنے کے لیے بھی قاعدہ پڑھنا ضروری ہے۔ فرق صرف یہ ہے کہ علوم ظاہری سیکھنے کے لیے الف بے پڑھنا ضروری ہے، اور علوم باطنی سیکھنے کے لیے طرز فکر کو تبدیل کرنا ضروری ہے۔ یہ نوٹ کر لیجئے، ظاہری علوم سیکھنے کے لیے آپ کو الف بے پڑھنا ہے، کتابیں پڑھنی ہیں، ٹھیک ہے، لیکن باطنی علوم کو سیکھنے کے لیے آپ کو طرز فکر تبدیل کرنی ہے۔ یہ ہے روحانی بغدادی قاعدہ۔ کیا؟ کہ طرز فکر کی تبدیلی کے سفر پہ آپ گامزن ہوئے، یا آپ اپنی طرز فکر پہ اصرار کر کے جمے ہوئے کھڑے؟ اگر آپ طرز فکر کو تبدیل کرنے پہ آمادہ نہیں، تو آپ قلندر شعور کی طرزیں کیسے حاصل کر لیں گے؟ آپ اپنی طرزوں پہ جمے رہیں گے، اور یہ جمے رہنا کوئی اچھی بات نہیں، یہ جمود ہے۔ حضور مرشد کریم فرماتے ہیں کہ روحانیت سیکھنے کے لیے علوم ظاہری کی طرح بغدادی قاعدہ اب تک نہیں چھپا۔ غور کریں، کیونکہ یہ چھپائی کا، کتابوں کا، قاعدے کا تعلق مادیت سے، ظاہریت، باہر کی دنیا، خارجی دنیا سے ہے، جبکہ روحانیت تو باطنی علوم ہے۔ تو باطنی علوم تک رسائی کے لیے آپ کو طرز فکر تبدیل کرنی ہے۔ فرمایا کہ یہ ایک ایسا علم ہے جو قاعدوں اور ضابطوں پر تو مشتمل ہے مگر علوم ظاہری کی طرح پڑھنے رٹنے یا قلم سے کاغذ پر مشق کرنے سے حاصل نہیں ہوتا. بہت توجہ سے سمجھ لیجئے کہ یہ ایک ایسا علم ہے جس کے اپنے قاعدے ہیں, اس کے اپنے ضابطے ہیں, اور صاف لکھ دیا کہ یہ پڑھنے رٹنے یا قلم سے لکھنے کا حاصل نہیں ہوتا. صاف لکھا ہوا یا نہیں؟ اور ہم بڑا احسان کرتے ہیں کہ جی ہم نے یہ, جی آپ یہ جو کتاب پڑھ رہے ہیں اس کے نوٹس بنا لیے, تو ہم نے اس کا یہ کر دیا, تو ہم نے کتاب لوح قلم پڑھ لی, تو ہم نے فلاں کتاب پڑھ لی, تو بس اب ہمیں علم آ جانا چاہیے. یہاں پہ اس بات کی وضاحت کے بعد ہمارے ذہنوں میں یہ بات بالکل صاف ہو جانی چاہیے کہ جب تک طرز فکر نہیں بدلے گی ہم روحانیت کی طرف قدم نہیں بڑھا سکتے. فرماتے ہیں اس کی آسان مثال بچے کے اندر ماں کی زبان کا منتقل ہونا ہے. دیکھیں نا ہم نے مادری زبان کیسے سیکھی, ماں بولی کیسے سیکھی, کیا ہمیں اماں نے کوئی قاعدہ دیا, کوئی گرامر کی کتاب دی, کوئی ڈکشنری پکڑائی, کوئی ہمیں ایسی کتاب دی جس کو پڑھ کر ہم نے اردو سیکھی, یا جو بھی ہم پشتو بولتے ہیں یا پنجابی بولتے ہیں, سرائکی بولتے ہیں, سندھی بولتے ہیں, یا کوئی بھی زبان جو بچہ بولتا ہے, جو اس کی ماں بولتی وہی بولتا ہے, کیسے؟ اس کی آسان مثال بچے کے اندر ماں کی زبان کا منتقل ہونا ہے. کوئی ماں مادری زبان سکھانے کے لیے بچے کو الف بے نہیں پڑھاتی, لیکن بچہ وہی زبان بولتا ہے جو اس کی ماں بولتی ہے. بچے کے اندر از خود وہ طرز فکر منتقل ہوتی رہتی ہے جو بچے کے ماں باپ کی طرز فکر ہے. یہ جو لفظ ہے نا از خود, یعنی خود بخود, یہ خود بخود کا میکانزم سمجھے. بچہ ماں کی نقل کرتا ہے, بچہ وہی لفظ ادا کرنے کی کوشش کرتا ہے جو اس کے اماں ابا بول رہے ہیں, نتیجہ وہ ان کی زبان سیکھ جاتا ہے. حضور مرشد کریم کے اس ارشاد کی روشنی میں ذرا سا آپ مزید غور کر کے دیکھیں ہم کیسی مخلوق ہیں کہ جو اپنے خالق کی بات اور اپنے خالق کی بولی نہیں سمجھ رہی. اور کلندر شعور کیا ہے کہ خالق کی بات کو سمجھنا, یعنی بچے نے 10 سال لگا کے ماں بولی سیکھی, تو بھئی آپ 10-20 سال لگا کے اللہ بولی بھی سیکھ لو. اس طرف ذہن ہمارا نہ جاتا ہے نہ جانے دیا گیا ہے. ہم کہہ دیتے ہیں جی وہ تو بڑا مشکل ہے. نہیں, کوئی مشکل نہیں ہے, آپ اس نیچرل پروسیس کو فالو کریں جس پروسیس سے گزر کر آپ نے ماں بولی سیکھی, آپ اسی پروسیس کو اگر کنٹینیو رکھیں اور فالو کرتے رہیں اب اللہ بولی بھی سیکھ لیں گے. حضور مرشد کریم آگے مزید ارشاد فرماتے ہیں کہ اس کی مثال یہ ہے کہ بکری کا بچہ گھاس کھاتا ہے, گوشت نہیں کھاتا. شیر کا بچہ گوشت کھاتا ہے, گھاس نہیں کھاتا. کبوتر کا بچہ نہ گھاس کھاتا ہے نہ گوشت کھاتا ہے, دانا چبھتا ہے. لیکن آدمی کا بچہ گوشت بھی کھاتا ہے, مٹی بھی کھاتا ہے, جڑ بھی کھاتا ہے, لکڑی بھی کھاتا ہے, پتھر بھی کھاتا ہے. آدمی کا بچہ یہ سب چیزیں اس لیے کھاتا ہے کہ اس کے ماں باپ کی غذا میں یہ سب چیزیں شامل ہیں. اب اس کی ایک مثال میں عرض کرنے لگا ہوں, آپ غور کریں کہ ہمارے معاشرے میں بچہ کیا کھاتا ہے. بچے جو کچھ کھاتے ہیں وہ وہی کچھ کھاتے ہیں جو ان کے ماں باپ کھاتے ہیں. ہمارے یہاں بچہ روٹی کھاتا ہے, کہیں کیڑا پکڑ کے منہ میں ڈالے ماں چیخیں مارتی ہے, کبھی کوئی بچہ کاکروچ پکڑ کے منہ میں ڈالے تو ماں اس کے جان کو آ جاتی, کہہ رہے یہ کیا ہو گیا. لیکن چائنا میں اگر کوئی بچہ کاکروچ کھاتا ہے تو ماں ہنس پڑتی ہے کہ واہ دیکھو بیٹے نے خود ہی پکڑ لی. غور کریں, यानी कि माँ बाप जो कुछ करते हैं बच्चा उन्हीं की पैरवी करता है, जिससे मना करते हैं उससे बाज आ जाता है। ये है तर्ज फिक्र। आदमी की तरह अगर शेर भी ये सब चीजें खाता तो उसके बच्चों में भी यही, उसके बच्चों की भी यही खुराक होती। खाना पीना, शिकार करना और जिंदगी के दूसरे अवामिल बच्चे के अंदर माँ बाप से मुंतकिल होते हैं। यानी इन सब चीजों को सीखने के लिए किसी इब्तदाई किताब या कायदे की जरूरत पेश नहीं आती। ये बात भी तफक्कुर तलब है कि हर मखलूक जबान रखती है और एक दूसरे को अपनी जबान में जज्बात और एहसासात से मुत्तला करती है। ये है जबान का असल इस्तेमाल, क्या कि अपने जज्बात और एहसासात दूसरों तक मुंतकिल किए जाएं। तो वो हर मखलूक कर रही है, सिर्फ इंसान ही नहीं कर रहा। मुर्गी को जब ये खतरा लाहक होता है कि उसके बच्चे को चील उठा ले जाएगी तो वो एक मखसूस आवाज निकालती है और सारे बच्चे उसकी परों में सिमट आते हैं। अला हाजल कयास इसी तरह हर नौ अपनी अपनी जबान जानती है और ये जबान उसकी नस्ल में राइज है। लेकिन इसके साथ साथ गुफ्तगू का एक अंदाज और भी है जिससे हर शख्स किसी न किसी वक्त दो चार होता है और हर शख्स इस अंदाजे गुफ्तगू से वाकिफ है और वो है इशारों की जबान। एक बाप अपने बच्चे से कोई बात मनवाना चाहता है तो आंखों के एक मखसूस अंदाज से बच्चे की तरफ देखता है। बच्चा ये बात फौरन समझ लेता है कि माँ बच्चे के रोने से ये समझ जाती है कि बच्चा भूख से रो रहा है या किसी तकलीफ में मुब्तला है। अब बच्चा तो कोई जबान नहीं बोलता लेकिन माँ को उसकी बात समझ में आती है, उसके जज्बात और एहसासात का, उसकी तकलीफ का, उसकी तकाजों का उसे फौरन पता चल जाता है कि बच्चा भूख की वजह से रो रहा है, गीला होने की वजह से रो रहा है या किसी पेट में दर्द की वजह से रो रहा है। इसकी और भी बहुत सी मिसालें हैं। इसी तरह आप गौर करेंगे तो और भी बहुत सारी मिसालें हमारे इर्द गिर्द मिलती हैं जहाँ पे हम अपने जज्बात और एहसासात का इजहार अल्फाज से नहीं करते, आवाजों से कर लेते हैं या ख्यालात की लहरों के जरिए अपने एहसासात दूसरों तक पहुंचा देते हैं। अब दूसरी मिसाल दे रहे हैं कि आप अपने दोस्तों के साथ कमरे में बैठे हैं, वहाँ इस किस्म का माहौल है, ये इस किस्म की गुफ्तगू हो रही है जिसके बारे में आपका जहन ये है कि बच्चे इस किस्म की गुफ्तगू को ना सुने या बच्चे का इस माहौल में मौजूद होना मुनासिब नहीं है। जैसे ही बच्चा कमरे में दाखिल होता है आप उसकी तरफ देखते हैं, जहन में ये बात होती है कि तुम यहाँ ना आओ। आप गर्दन हिलाते हैं, ना बोलते हैं और ना कोई वाज़े इशारा करते हैं, लेकिन आपके दिमाग में मौजूद ख्याल से बच्चा वाकिफ हो जाता है। यानी बच्चे को इतनी फहम होती है कि भाई अब बाप नहीं चाहता कि मैं यहाँ बैठ के ये बातें सुनूं। वो बाप के देखने से समझ जाता है। बच्चा पूरी तरह आपकी बात समझकर कमरे से चला जाता है और फिर वापस नहीं आता। इसी तरह कभी कभी ऐसा भी होता है कि आपका कोई अजीज बहुत दूर रहता है और वो किसी परेशानी में मुब्तला है और आप परेशान हो जाते हैं और ये सारी परेशानियां हकीकत बनकर आपके सामने आ जाती। यानी उसके आपके अजीज को जो मसले दरपेश हैं वो आपके जहन में दौर करने लगते। कभी ये ख्याल जहन में आता है कि फलां दोस्त से मुलाकात नहीं हुई, आप बाहर निकलते हैं और उसी दोस्त से मुलाकात हो जाती है। इसी तरह बैठे बैठे एकदम किसी हादसे से मुतालिक जहन में एक फिल्म मुतहरिक हो जाती है। इस फिल्म के मुतहरिक होने से दिमाग पर इतना वजन और दबाव पड़ता है कि आसाब टूटते हुए महसूस होते हैं, आदमी निढाल हो जाता है। हालांकि कोई हादसा भी नहीं हुआ लेकिन तबीयत अजीब गिरी गिरी हो जाती है। ऐसा भी होता है कि बगैर किसी वजह के, बगैर किसी सबब के दिमाग के अंदर फुल झड़ियां सी छूटने फूटने लगती हैं और आदमी खुश हो जाता है। बज़ाहिर खुश होने की कोई वजह भी नजर नहीं आती, लेकिन खुशी के तासुर को वो नजरअंदाज नहीं कर सकता। क्या मतलब है इन बातों का, ये जो हुजूर मुर्शिदे करीम ने इरशाद फरमाई है? इनका एक ही मफहूम है कि ये जो कम्युनिकेशन के लिए गुफ्तगू की जाती है, अल्फाज इस्तेमाल किए जाते हैं, इसके पैरेलल या इससे ऊपर एक और दर्जा भी है कम्युनिकेशन का, जहां ना अल्फाज इस्तेमाल होते हैं ना आवाज इस्तेमाल होती है। और इस सारे निजाम को वाजे करने लगे हैं कि रूह और कंप्यूटर, रूह और कंप्यूटर, कंप्यूटर चूंकि आज के दौर में लोगों की मुशाहदे में है, उनको इसकी वर्किंग का कुछ अंदाजा है, तो इसलिए रूह की वर्किंग को एक तरह के कंप्यूटर से तशबीह दी जा रही है। ये बात को समझाने के लिए, रूह किसी भी कंप्यूटर का मेगा कंप्यूटर है, बहुत बड़ा कंप्यूटर है, लेकिन आपको कम से कम एक अंदाजा तो हो जाता है कि भी एक प्रोसेस कैसे किया जाता है, कैसे इत्तलात फीड होती हैं, कैसे उसमें नेटवर्क काम कर रहा है, कैसे उसका अपना इंटरनल सिस्टम, उसकी अपनी रैम काम कर रही है। इसी तरह ये रूह और कंप्यूटर की मिसाल दी जाने लगी है। अब हजूर फरमा रहे हैं कि ये जो बातें उन्होंने इरशाद फरमाई हैं, इन मुंदरजात से, यानी जो बातें ऊपर दर्ज की गई हैं, मुंदरज की गई हैं, मुंदरजात से एक ही बात सामने आती है कि इंसान के अंदर कोई कंप्यूटर नस्ब है जो उसकी जिंदगी के मुख्तलिफ मराहिल से गुजरने की हिदायत दे रहा है। कभी वो ऐसी हिदायत देता है कि आदमी रंजीदा हो जाता है, पर कभी ऐसी तला देता है कि वो खुश हो जाता है, कभी उसे पानी पीने की तला दी जाती है, कभी खाना खाने की, कभी कंप्यूटर उसे तला देता है कि अब आसाब में मजीद अमल करने की सलाहियत मौजूद नहीं रही है, इसलिए सो जाओ। फिर ये तला मिलती है कि अब मजीद चारपाई पर लेटे रहने और शौरी हवास में दाखिल ना होने से आसाब मुजमहल हो जाएंगे, और आदमी इसे तला को कबूल करके बेदार हो जाता है जब तक दिमाग के अंदर नसब शुदा कंप्यूटर कोई तला नहीं देता। आदमी या कोई भी जी रूह, यानी जिसके अंदर रूह काम करती है, कोई काम नहीं कर सकता। अब इस अमल में इंसान, भेड़, बकरी, जानवर, नबाता, किसी जानवर, नबातात या जमादात की कोई कैद नहीं है। सबके अंदर ये तला देने वाली मशीन नसब है, यानी इतला देने वाली मशीन सबके अंदर नसब है, और ये मशीन वही तला फराहम करती है जिसकी जरूरत होती है। अब यहाँ पे यानी बात कह दी गई कि हर चीज के अंदर एक रूह काम कर रही है जो उसका कंप्यूटर है। आगे फरमाया, फरमा रहे हैं कि ये कंप्यूटर आदमी की रूह है। मौजूदात में जितनी जी रूह और गैरे जी रूह हैं, जीरू जिसमें रूह है यानी रूह रखने वाली, गैरे जीरू जिनमें रूह नहीं काम कर रही, उन सब में एक ही तरह का कंप्यूटर है। चाहे हमारे नजदीक वो, अब जैसे हमारे हाथ में गिलास है पानी का, या टेबल पे कोई चीज पड़ी है, या ये टेबल, हम इसे गैरे जीरू मानते हैं, लेकिन रूहानियत कहती है कि इसके अंदर भी एक कंप्यूटर नस्ब है, इनमें, इनके अंदर भी एक रूह काम कर रही है। आप गौर करें कि हर चीज बूढ़ी हो रही है, पुरानी हो रही है, पड़े पड़े पुरानी होके उसके रंग उड़ जाते हैं। क्यों उड़ जाते हैं? इसलिए कि उसके अंदर का कंप्यूटर उसकी एनर्जी कंज्यूम कर रहा है। कोई मखलूक کوئی مخلوق, یعنی تمام مخلوقات میں کوئی مخلوق ایسی نہیں ہے جو اس کمپیوٹر کے علم سے واقف, یعنی کہ کوئی مخلوق اس کمپیوٹر کے علم سے واقف نہیں ہے. اللہ نے صرف انسان کو اس کمپیوٹر کا علم سکھا دیا ہے, اور یہی وہ علم ہے جس کو آدم اور فرشتوں کے قصے میں بیان کیا گیا ہے. اب یہاں پہ یہ بات واضح ہو گئی کہ کن کہنے سے ساری روحیں وجود میں آ گئیں, لیکن انسان کے اندر اللہ نے اپنی روح میں سے کچھ پھونکا, اور پھر اس میں سے جو صلاحیتیں اس کے اندر پھونکی ان کو استعمال کرنے کا کرینہ اور سلیقہ سکھایا, جس کو علم الاسماء کا نام دیا. اس یہی وہ علم ہے جس کو آدم اور فرشتوں کے قصے میں بیان کیا گیا. اللہ فرماتا ہے میں زمین میں اپنا نائب بنانے والا ہوں. فرشتوں نے کہا یہ تو فساد برپا کرے گا, اور ہم آپ کی تقدیس تسبیح اور تقدیس کے لیے کافی ہیں. اللہ نے فرمایا ہم جو جانتے ہیں وہ تم نہیں جانتے. فرشتوں کو یہ بات سمجھانے کے لیے آدم کو علم الاسماء سکھا دیا, اور آدم سے کہا کہ اس علم کو ظاہر کرو, یعنی اس علم کو ڈیمونسٹریٹ کرو, ڈسپلے نہیں کرو, یعنی کہ اس کو کر کے دکھاؤ جو علم سیکھا ہے. مثلاً دیکھیں نا, اگر ایک ماں اپنی بیٹی کو ہنڈیا پکانا سکھا دیتی ہے, اس کو ہنڈیا پکا کے وہ کہتی ہے ہنڈیا پکا کے دکھاؤ, تو ظاہر ہے کہ جب وہ ہنڈیا پکا کے دکھاتی ہے تو وہ کیا کر رہی ہے, وہ اس علم کا اظہار کر رہی ہے. تو اسی طرح آدم کو جو بھی علم سکھایا گیا تھا اسے کہا کہ اس علم کو ظاہر کرو. فرشتوں سے کہا, جب آدم نے وہ علم کو ظاہر کر دیا تو اللہ نے فرشتوں سے کہا اگر تم سچے ہو تو تم اس علم کے بارے میں بتاؤ. فرشتوں نے عرض کی ہم تو صرف وہی جانتے ہیں جو آپ نے ہمیں سکھا دیا, یعنی انہوں نے اپنی لمیٹیشن کا اقرار کر لیا. اب آدم کی اولاد ہی آدم ہے, آدم کی اولاد آدم ہے, اور آدم کی اولاد بحیثیت آدم کے اس بات کا مشاہدہ کرتی ہے جن مشاہدات سے آدم گزرا ہے. دیکھیے یہ جملہ آپ کے بنے ہوئے سانچہ فکر کی اصلاح کے لیے فرمایا گیا ہے. کیا کہ ہم چونکہ آدم کی اولاد ہیں, ہمارے پاس آدم کی کا ورثہ ہے, ہم آدم کے وارث ہونے کے ناطے اس علم کے بھی وارث ہیں جو آدم کو اللہ نے عطا کیا تھا. صاف تو بتا دیا کہ آدم کی اولاد آدم ہے, اور آدم کی اولاد بحیثیت آدم کے, بحیثیت حیوانی سطح پہ نہیں, انسانی سطح پہ نہیں, آدم کی سطح پہ اس بات کا مشاہدہ کرتی ہے جن مشاہدات سے آدم گزرا ہے. اگر کوئی آدمزاد اس بات کا مشاہدہ نہ کر سکے جس حالت کا مشاہدہ آدم نے کیا, یعنی خود کو فرشتوں کا مسجود دیکھنا, غور کریں حضور مرشد کریم کیا دعوت فکر دے رہے ہیں, کیا آپ خود کو فرشتوں کا مسجود دیکھنا چاہتے ہیں؟ ہم تو فرشتوں سے ڈرتے ہیں, زیادہ سے زیادہ ہوتا ہے تو ہم خواہش کرتے ہیں کہ ہمیں فرشتہ دکھ جائے. فرشتوں کا مسجود دیکھنا, اللہ اور فرشتوں کے درمیان مکالمہ ہونا, اللہ کا یہ کہنا کہ ہم نے آدم کو اپنی صفات کا علم سکھا دیا ہے, اور فرشتوں کا یہ کہنا کہ ہم تو صرف اس حد تک واقف ہیں جس حد تک آپ نے ہمیں علم عطا فرما دیا ہے, تو وہ ہرگز آدم کی اولاد کہلانے کا مستحق نہیں. سن لیا, اگر آدم اس بات کا مشاہدہ نہ کر سکے تو وہ ہرگز آدم کی اولاد کہلانے کا مستحق نہیں، یعنی کہ آپ آدم نہیں رہے، آپ حیوان ناطق بن گئے، بولنے والا حیوان. یہ انسان کے لیے لفظ بولا جاتا ہے حیوان ناطق، اندازہ کریں. اور ہم سارے اسی کو علم مانتے ہیں. اس کی حیثیت اس آدم کی نہیں. حضور مرشد کریم ارشاد فرما رہے ہیں کہ اس کی حیثیت، اگر وہ یہ مشاہدات نہیں کر سکتا تو اس کی حیثیت اس آدم کی نہیں جس آدم کے بارے میں اللہ نے فرمایا کہ وہ میرا نائب اور خلیفہ ہے. غور کریں، یہ بات کیا کسی خاص آدمی کے لیے کہی جا رہی ہے؟ کیا یہ ہم سب کے لیے نہیں ہے؟ کیا ہم اسے پڑھ کر محض سر دھن کر خوش ہو جائیں کہ واہ جی مرشد کریم نے کیا بات فرمائی ہے؟ بے شک انہوں نے بہت اچھی بات فرمائی ہے، لیکن کیا ساتھ ہی ہم پہ فرض نہیں ہو گیا کہ ہم آنکھیں کھولیں اور ان مشاہدات کی طرف متوجہ ہو جائیں؟ حضور مرشد کریم فرماتے ہیں کہ اس گفتگو کا اجمال یہ ہوا کہ آدم ذات اگر ازل میں دی گئی، یعنی یہ نیابت آج نہیں دی جائے گی، یہ ازل میں دے دی گئی تھی، نیابت سے واقف نہیں ہے. اب ہمارے ہاں مس کنسیپشن بلکہ ال کنسیپشن کا درجہ دیکھیں کہ ہم نیابت کا مطلب اختیارات لیے ہوئے ہیں. اللہ کی بات کو سمجھنا ہی تو اصل نیابت ہے. نیابت سے واقف نہیں، اور ان واقعات کو اگر اس نے دنیاوی زندگی میں نہیں دیکھا، یعنی اس موجودہ زندگی میں، عالم ناسوت کی زندگی میں رہتے ہوئے اپنے انر میں اتر کر اپنے ماضی کے ریکارڈ کو چھانتے ہوئے وہاں تک نہیں گیا اس کا ذہن جہاں اللہ کے حکم پر فرشتے اس کے سامنے سر بسجود ہو گئے تھے، تو وہ آدم کی باسعادت اولاد نہیں ہے. کیا؟ تو وہ آدم کی اولاد تو ہے لیکن پھر سعادت مند اولاد نہیں ہے. محض شکل و صورت کی بنا پر اس کو آدم ذات کہہ دیا جائے تو اس کو ناخلف اولاد سے زیادہ اہمیت نہیں دی جا سکتی. اب اس میں ایک باریکی دیکھیں، لفظ ناخلف، خلف کے لفظ سے ہی خلیفہ ہے. ناخلف اولاد سے زیادہ اہمیت نہیں دی جا سکتی، اس لیے کہ اگر کوئی بندہ اللہ کے اسماء کا علم نہیں جانتا تو اللہ کا نائب نہیں. اللہ کا اسماء کا علم، وہ جو صلاحیتیں دی تھیں ان کو برتنے کے سلیقے کا نام، وہ سلیقہ تب آئے گا جب آپ اللہ کی بات کو سمجھیں گے. کتنا سمپلیفائی ہو گیا. اگر کوئی بندہ اللہ کے اسماء کا علم نہیں جانتا، دیکھیں نا ہم نے اس کو کتنا پیچیدہ بنا دیا، اللہ کے اسماء، اللہ کے اسماء، وہ تو 99 نام ہیں، آپ ان کو رٹ رہے ہیں، ان کو دہرا رہے ہیں، بالکل صحیح. لیکن اصل بات جو بتائی جا رہی ہے، بار بار آپ کی توجہ دلائی جا رہی ہے کہ علم الاسماء کا تعلق اللہ کی صفات سے ہے. ان صفات کے استعمال کے علم کا نام علم الاسماء کیوں نہیں مانتے ہم؟ آدم ذات کو، حضور مرشد کریم فرماتے ہیں کہ آدم ذات کو دوسری مخلوقات پر شرف اس لیے حاصل ہے کہ وہ اسماء الہیہ کا علم رکھتا ہے. اگر کوئی بندہ تن من دھن سے اس چکر میں پڑ جائے کہ مجھے اسماء الہیہ کو سمجھنا ہے، میں نے اس کی وضاحت، مرشد کریم نے اس کی وضاحت کر دی، میں نے آپ کو پڑھ کے سنا دی کہ سلیس اردو میں انہوں نے لکھ دیا کہ صلاحیتیں آپ کے اندر منتقل کی گئی ہیں، ان کے استعمال کا قرینہ جو ہے وہ علم الاسماء کہلاتا ہے. آپ نے اس قرینے کو برتتے ہوئے اپنی صلاحیتوں کو استعمال کرتے ہوئے اللہ کی بات کو سمجھنا ہے، अल्लाह के कामों को समझना है, फिर अल्लाह के निज़ाम को समझना है, फिर अल्लाह की सिफात को समझना है जो निज़ाम बन रही हैं और निज़ाम को चला रही हैं, और फिर अल्लाह की ज़ात को समझना है जिस ज़ात की तजल्ली का एक नुक्ता हम हैं। मेरा ख्याल है यहाँ रुक जाते हैं, मज़ीद कोई बात आपने पूछनी हो तो हाजिर।
सर हमें जितने भी ख्यालात या इतलात आती हैं हमारी रूह की तरफ से आती हैं, तो इसमें अच्छे और बुरे ख्यालात की तो कोई तशखीस है कि दोनों रूह की तरफ से आते हैं? बुरे ख्यालात
जी 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 मैं अर्ज कर देता हूँ, मैं अर्ज कर देता हूँ, ये चूंकि आपने इतलात और ख्यालात की बात की तो इसके असल में चार सोर्सेज हैं। क्या हैं? पहला ख्याल जो आपको मतलब पहली किस्म जो है वो है जो अल्लाह की तरफ से आती है, वो ख्यालात जिनका ताल्लुक मकसद हयात से जुड़ा हो। किससे? मकसद हयात से जिन ख्यालात का ताल्लुक जुड़ता हो वो अल्लाह ही की तरफ से हैं, वो आपकी रूह की तरफ से। वाज़े हो गया? दूसरी नौइयत ख्यालात की है आपके नफ्स की तरफ से, नफ्स आपको जो ख्यालात और इत्तलात देता है उनका ताल्लुक तकाजों से होता है, उनका ताल्लुक हमारे तकाजों से, सो जाओ अब नींद आ रही है, अब उठ जाओ पानी पी लो, खाना खा लो, शादी कर लो, अब बच्चे होने चाहिए, वगैरह वगैरह, ये सारी इत्तलात तकाजों से रिलेटेड है, हाँ या नहीं? इनका ताल्लुक अल्लाह के बनाए हुए निजाम के तहत आपके नफ्स से जोड़ा गया। तीसरी किस्म है जो मुआशरे से आती है, हमारे इर्द गिर्द के माहौल से आती है, माहौल जो इर्द गिर्द है वहां से जो इत्तलात आती है। आप कमरे में गए वहां बिस्तर नहीं है, आप कहते हैं यहाँ बिस्तर होना चाहिए, इत्तला आई ना, यहाँ पे बेड पड़ा है इसके ऊपर गदेला नहीं है, आप कहते हैं गदेला होना चाहिए, ये तला है, आप कहते हैं इस पे बेडशीट होनी चाहिए, इस पे तकिया होना चाहिए, ये तकिया नरम है, ये तकिया सख्त है, वगैरह वगैरह, ये सब इत्तलात कहाँ से हैं? ये माहौल से है और ये ख्वाहिशात से रिलेटेड है। गौर करें। अब चौथी किस्म, पहली इत्तला मकसद हयात, दूसरी इत्तला तकाजे, तीसरी इत्तला ख्वाहिशात, चौथी किस्म है हजरत शैतान की तरफ से, यानी आपके नेगेटिव पहलू की तरफ से। वो क्या करता है? इन तीनों इतलात को डिस्टॉर्ट करता है, खराब कर देता है, गलत कर देता है, शक्ल बिगाड़ देता है। मसलन एक बंदा आपको देख के मुस्कुरा रहा है, ठीक है, आप समझ रहे हैं कि ये मेरी किसी गलती पे, मेरी किसी खामी पे, मेरी किसी कमजोरी पे हंस रहा है, आपको गुस्सा आ रहा है, वो हंस रहा है आपको गुस्सा आ रहा है। गौर करें जरा, क्या हुआ भाई? वो एक बंदा मुस्कुरा रहा है, अच्छी बात है, मुस्कुराने दे, अगर आप समझते हैं कि ये इसे नहीं मुस्कुराना चाहिए, आपको क्या लेना दे, वो अपनी किसी धुन में, अपनी किसी मौज में खुश है, से खुश रहने दे, मेरा आपका क्या काम है? हम बुरा मना रहे हैं, समझ आई? इत्तलात की मैंने ये चार कैटेगरीज आज तक आपने किसी किताब में नहीं पढ़ी होंगी, ये है गौर व फिक्र के नतीजे में, मुर्शिद करीम ने जो तर्ज फिक्र बनाई उसके नतीजे में मैंने आपकी तरह ये सवाल पूछा खुद से, तो मेरा जहन इस तरह मुर्शिद करीम ने मतवजो कर दिया कि भाई इसकी जरा क्लासिफिकेशन करो, इसकी दर्जा बंदी करो, ये तो कई किस्म की तलात हैं। तो मेरे जहन में ये बात अल्लाह ने डाल दी, अल्लाह ने करम कर दिया कि मुझे ये समझ आई कि एक किस्म की तलात का ताल्लक मकसद हयात से है। अल्लाह ने किस मकसद, मसलन आपको ख्याल आया कि कुरान पढ़ना चाहिए, हैं? अब ये ख्याल जाहिर है आपके नफ्स की तरफ से तो नहीं हो सकता, माहौल से भी नहीं हो सकता, ये आपके अंदर से आया, ये अल्लाह की तरफ से मान ले, अपनी रूह की तरफ से मान ले, लेकिन होता क्या है, मुझे तो अरबी नहीं आती, ये शैतनत हुई। मुझे तो समझ ही नहीं आ सकती, ये शैतनत हुई। अच्छा बाद में पढ़ लूंगा, ये काहली जो हुई ये भी शैतनत हुई। अब आपको समझ आ गया ये चार दर्जे क्या हैं? मकसद हयात से रिलेटेड इत्तलात, आपकी तकाजों से रिलेटेड इत्तलात, और आपकी ख्वाहिशात से रिलेटेड इत्तलात। अल्लाह ने नहीं ख्वाहिशात से मना नहीं किया, अपनी चादर में रहते हुए उन्हें पूरा करने की कोशिश करने का नाम है। निहार के हवास इसीलिए दिए गए। और करें तो बात वाजे हो गई।
जी सर, जबरदस्त सर, जबरदस्त,
बहुत शुक्रिया। और कोई सवाल? मेरा ख्याल है टाइम पूरा हो गया आपका। हेलो
जी सर, बस होने वाला है 2 मिनट।
जी चले फिर, रहती है बात, अगर कोई सवाल है तो फरमा दीजिए, वरना रहती है बात।